اِنَّ الَّذِينَ يُحِبُّونَ, بے شک وہ لوگ جو پسند کرتے ہیں, ان کو بڑا مزہ آتا ہے, ان کو اچھا لگتا ہے. کیا کیا اچھا لگتا ہے ان کو؟ انتشی الفاحشہ, تو کہ فحاشی پھیلے, بے حیائی کی باتیں پھیلے. پھر لدینہ آمن, ایمان والے لوگوں میں جو ایسا کرتے ہیں ان کو بڑا اچھا لگتا ہے یہ کام فحاشی پھیلانے کا. لہم عذاب علیم, پھر دنیا والآخرہ, ان کے لیے دنیا میں بھی عذاب ہے اور آخرت میں بھی عذاب ہے. اللہ اکبر, اس آیت کو آپ ہائی لائٹ کر لیں. اور اس کے بعد یہ آیت بڑے تدبر کرنے کی ہے, اس لیے کہ ہم نے اس میں دیکھنا ہے کہ کس طرح سے فحاشی پھیلائی جاتی ہے, اس چیز کو بھی پہچاننا ہے, کیونکہ یہ ایسی چیز ہے جو اللہ تعالیٰ کو بہت ناپسند ہے. فحاشی, فحش باتیں, فحش چیزیں, بے حیائی کی. اللہ تعالیٰ بہت غیرت والا ہے, اسی لیے اس نے اس طرح کے احکامات دیے جن میں حیا ہے. اللہ تعالیٰ کے سوچیں, اللہ تعالیٰ کو ایسی باتوں کا, ایسی چیزوں کا جو ذکر کرنا ہے نا, وہ بھی پسند نہیں ہے کہ اس طرح سے کھلم کھلا کئی چیزوں کے ذکر کیے جائیں. آپ قرآن کریم میں دیکھیں, جہاں پہ میاں بیوی کے تعلق کی بات ہوتی ہے, وہاں پہ کس طرح سے اس کو ڈسکرائب کیا جاتا ہے. ایسا نہیں کہ اس کے لیے کوئی ورڈز ہی نہیں ہے عربک میں, ہیں, جیسے انگلش میں ہیں ہر چیز کے لیے الفاظ, عربک میں بھی ہیں, لیکن ان کو کیسے ڈھکے چھپے الفاظ کے اندر بیان کیا جاتا ہے. چھوا ہو عورتوں کو, یا ایسی بات کری جاتی ہے جو بہت, یعنی ایک کور کے ساتھ سمجھانے کے لیے ہو, کیونکہ احکامات تو دینے تھے نا. ہم تو آج ایون وہ ورڈز یوز کرنے میں بھی کوئی زیادہ قباحت محسوس نہیں کرتے, کوئی شرم محسوس نہیں کرتے. اور قرآن کریم نے فواہش کے راستوں کو بھی بند کرنے کا انتظام کیا ہے, ایسا سسٹم دیا کہ جو فواہش کی طرف جانے والے راستے ہیں نا, وہ بھی بند ہو جائیں. اسی وجہ سے یہاں پہ بتایا گیا نا کہ اس قسم کی جو خبریں ہیں ان کو مشہور نہ کرو, ان کو شہرت نہ دو, جب تک تمہارے پاس چار گواہ نہ ہو. جو اس منہ سے ایسی باتیں نکالے گا اس کے اوپر حد قذف لگائی جائے گی, ٹھیک ہے. اور جو کوئی کر لے گا پھر کھلم کھلا اس کے لیے یہ سزا ہے. اب دیکھیں, جب یہ چیزیں, ایسی سزائیں دی جانے لگے, یہ سزائیں اسی لیے رکھی گئی ہیں تاکہ بے حیائی کی باتیں معاشرے میں عام نہ ہوں, کہ لوگ بے حیائی کی باتیں کرنے میں کوئی جھجک ہی محسوس نہ کریں. اگر آپ آج اپنے معاشروں کو دیکھیں تو ایسی چیزیں عام ہو گئی ہیں کہ فواہش سے نفرت ہی نہیں رہی, بے حیائی کی باتوں سے نفرت ہی کم کر دی گئی. کیونکہ جب ان چیزوں کو اتنا عام کر دیا جاتا ہے کہ اخبار میں آپ روز وہی خبر پڑھتے ہیں, روزانہ ایک ہی خبریں ہوتی ہیں اور اتنی ڈیٹیل میں ہوتی ہیں, استغفراللہ ربی, اللہ تعالیٰ معاف فرمائے, جو ریپ وغیرہ کی خبریں ہوتی ہیں اتنی زیادہ ڈیٹیل میں دی جاتی ہیں اور بڑی ہائی لائٹ کر کے دی جاتی ہیں, اتنی شہرت کی جاتی ہے, کیا اس کے اندر فائدہ مل رہا ہے؟ کیا اس کے اندر بھلائی کا کام ہو رہا ہے, خدمت خلق ہو رہی ہے؟ فحاشی ہے جس کو نشر کیا جا رہا ہے, اور اس سے لوگوں کے جذبات کو اور ابھارا جاتا ہے, لوگوں کو بتایا جاتا ہے کہ کس قسم کے طریقوں کے ساتھ تم بھی یہ کام کر سکتے ہو, نئے سے نئے آئیڈیاز دے دیے جاتے ہیں. یہ آج جو برائیاں ایسی عام ہو رہی ہیں نا, اس میں میڈیا کا بہت بڑا ہاتھ ہے. ہم نے بھی دیکھنا ہے کہ کیا ہم بھی تو نہیں اپنا کوئی حصہ ڈال رہے اس میں, چاہے ہم میڈیا میں نہیں بھی ہیں, ماؤتھ پیسز بھی میڈیا بن جاتے ہیں. یہ جو ہماری یہ انگلیاں فون پہ اور یہ کمپیوٹروں پہ چلتی ہیں, یہ بھی میڈیا ہیں. آج تو میڈیا ہر ایک بنا ہوا ہے نا, کس کس طرح ہم ان میں اپنا حصہ ڈال رہے ہیں. جب یہ چیزیں عام ہو جاتی ہیں تو یہ پھیلتی, جب ان کی جو یہاں پہ فواہش پھیلنے کی اتنی بڑی سزا بتائی گئی, کیا ریزن ہے؟ اس لیے کہ جب فواہش پھیلیں گی, فواہش یا باتیں پھیلیں گی, تو اس سے وہ گناہ, وہ بے حیائی ہلکی نظر آنے لگے گی. پھر लोगों को नहीं लगेगा कि ये कोई बड़ी बात है, फिर उनको करना, उनको देखना, उनमें इन्वॉल्व होना लोगों के लिए कोई बड़ी बात ही नहीं रही, लोगों को वो आम ही नजर आएगी। आप सोच रहे हैं कि आज से 100 साल नहीं तो 50 साल पहले भी, 50-70 years पहले, जिन चीजों का लोग तस्वुर भी नहीं कर सकते थे, उनका नाम भी कभी जुबान पे आए, आज बच्चे बच्चे उन बातों को जानते भी हैं और उनके नाम भी जानते हैं और सब उनके बारे में पता है। कैसे? उनके बेहयाइयों को फैलाया गया। यहां पे बेहयाई को फैलाने की भी बात है और बेहयाई की बातें करना चाहते हैं जो जो गॉसिप्स और जो बेहयाई की बातें जो होती हैं कन्वर्सेशंस, वो करना पसंद करते हैं और उसको फैलाना पसंद करते हैं, दोनों के लिए। तो अब आप भी अपने लिए होमवर्क लिखें, आपको ये देखना है कि आज कैसे कैसे बेहयाई को फैलाया जाता है, किस किस जरिए से फैलाया जाता है और उन चीजों से कैसे बचना है। पहले एक वक्त था कि इसको बहुत बड़ा समझा जाता था कि टीवी जो है वो बेहयाई बहुत फैलाता है, तो जिसके घर में टीवी नहीं होता था उनको बहुत नेक शरीफ और दीनदार समझा जाता था। हालांकि टीवी तो कोई बहुत बेहयाई की चीज कोई ये रहा ही नहीं, ये तो कोई ऐसी चीज ही नहीं है। इससे बड़ी बेहयाई की चीज है जो इंटरनेट है, चाहे वो फोन पे हो, चाहे वो कंप्यूटर पे हो, चाहे वो किसी चीज और डिवाइस पे हो, आईपैड हो या कुछ है। इंटरनेट टीवी से कहीं ज्यादा खतरनाक चीज है। टीवी तो बड़ा मासूम चीज रह गया है, बहुत ही मासूमियत, उसके तो कोई कायदे कानून है। इंटरनेट तो हर कायदे कानून से आजाद है और वो चीजें जो कभी इंसान तस्वुर भी नहीं कर सकता देखना, या वो इंटरनेट पे इतनी आम है। और अभी आप बैठे ही होते हैं कि कोई ऐसा सीन एकदम सामने आ जाता है कि आप परेशान हो जाते हैं और पसीने आने लगते हैं कि ये आ क्या गया मेरे सामने, ऐसी ऐसी चीजें हैं। तो फवाहिश इतनी तेजी से फैल रही है दुनिया के अंदर, इसके अंदर आप छोटे बच्चों से ले लें, आप उनकी बारबीज देख लें बच्चियों की, कैसे उनके अंदर फिगर नुमाया किए जाते हैं, किन आजा को उभारा जाता है, उन बच्चों के कार्टून्स देख लें कि उनके अंदर क्या क्या चीजें हैं, क्यों इस चीजों को इतना प्रमोट किया जाता है, क्या ये फहाशी की इशात नहीं है, पब्लिसिटी नहीं है, चर्चा नहीं है। मासूम बच्चों के हाथों में वो चीजें दी गई हैं जो कि जिन चीजों का बच्चों को भी पता भी नहीं है। ऐसी ऐसी चीजें बच्चों को कार्टूनों में दिखाई जाती हैं कि बच्चों के जहनों में वहीं से पॉइजन डाल दिया जाता है। आप देखें, उसके अलावा आप अपने और जो कपड़े हैं या जो पहनने ओढ़ने के और वो हैं, उनमें भी आप देखें किस चीज की को फैलाने की कोशिश की जाती है, फहाशी को। जब डीप नेक्स बनाए जाते हैं, जब बाजू छोटे होने लगते हैं, जब शलवारें एंकल से ऊपर जाने लगती हैं, क्या चीज दिखाई जा रही। जबकि देखें, आप सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया कि हया जिस चीज में होगी ना वो उसको खूबसूरत बना देती है, और हम सोचते हैं नंगा होना, बेहयाई होना वो खूबसूरती है, वो खूबसूरती नहीं है, हया खूबसूरत बनाती है चीजों को। तो ऐसे लिबास पहनना और फिर ऐसे लिबास पहन के फिर आगे इन्हीं चीजों को प्रमोट करना कि ऐसे ही लिबास पहनने चाहिए और फिर ऐसे लिबास पहन के पब्लिक में जाना, बेहयाई को प्रमोट करना है या नहीं? आपको देख के 4 और लोग वैसा पहनना चाहेंगे, उन 4 को देख के और 10 पहनेंगे, उन 10 को देख के 20 पहनेंगे, गुनाह किसके ऊपर गया? हर औरत चाहती है कि बस मैं मॉडल हूं, मुझे देख के लोग फॉलो करें और मेरे जैसा किसी का कपड़ा ही ना हो और कि कोई ऐसा लगे ही नहीं। और उसके अंदर फहाशी की, बेहयाई की चीजें कहीं हैं उन लिबासों में, और हम आज उनको कुछ समझते ही नहीं, सोचते हैं कि ये तो कोई बेहयाई नहीं, क्योंकि बेहयाई आम जी हो चुकी है। आज उसको कहना भी बेहयाई कहते नहीं। इवन कई अबायाज ऐसे हैं जो बेहयाई हैं, इतने चुस्त सीन है। वो जो लिबास आपने अपने आप को कवर करने के लिए बनाया था उसी में अपना सीना नुमाया हो रहा है, ये कैसी हया है। हया हर चीज में होती है, गुफ्तगू में भी हया होती है, पहनने में भी हया होती है, नजर में भी हया होती है, चाल में भी हया होती है, बातचीत में, सब चीजों में हया होती है। और सब में हमें सब में अपनानी है हया। ये नहीं कि मैं नकाब तो ले लूं, मैं अबाया तो पहन लूं, उसके बाद मेरे चलने का स्टाइल, मेरे बोलने का स्टाइल, मेरी नजरें इधर उधर घूम रही हैं, मेरी बातें ऐसी हो रही हैं, मेरे जेस्चर्स ऐसे हैं, मेरा तरीका ऐसा है, मैं जैसे अपने आप को कैरी कर रही हूं, मैं मर्दों के सामने जिस तरह अटकेलियां खाती भी चल रही हूं और जैसे नाज अंदाज दिखा रही हूं, वो सारे तो बेहयाई के हैं। फिर ये ऊपर अगर ओढ़ भी लिया, पूरे चादर ओढ़ भी ली, तो उससे क्या फायदा होगा। तो हया हर चीज में है और बेहयाई भी हर चीज में आ जाती है। इन्हीं को ऑपोजिट कर ले, बेहयाई चाहे गुफ्तगू में हो, चाहे आपके चलने फिरने में हो, चाहे आपके लिबास में हो, चाहे आपकी नजरों में हो, सब तरह की बेहयाई हराम है। और याद रखे, आगे भी आएगा, शैतान पसंद करता है बेहयाई को और उसका हुक्म देता, अल्लाह ताला नहीं पसंद करता और ना उसका हुक्म देता। हम फिर कहते ना, कहां लिखा हुआ है कि ये मना है। ओ भाई, कहां लिखा हुआ मना है। आप ये देखो, ये बेहयाई है अगर, तो बेहयाई क्या क्या अल्लाह ने हुक्म दिया। शैतान हुक्म देता है बेहयाई का, तो तुम तो शैतान के रास्ते पे हो। फिर आप हमारा आज जो फिल्मी ड्रामे जो भी ये इस तरह की चीजें देख लें आप, उनके टॉपिक्स क्या हैं, जिनसे हम कहते हैं ना हम बहुत लर्न करते हैं, जिनसे बड़े मुझे सबक मिल रहे हैं, टॉपिक क्या हैं उनके। और आज तो मुझे लोग बताते हैं कि टॉपिक भी माशाल्लाह बहुत ही हद से बढ़ गए। रोमांस, लव अफेयर, ये टॉपिक है, किसका किसके साथ चक्कर, उसका उसके साथ चक्कर, ये हया है। इंसान की फितरत बताएगी, आपकी फितरत बोलेगी क्या ये हया है, खुद बताएं। इश्क मुआश के उसके सीन और बेडरूम्स के सीन दिखाना, ये दिखाना क्या, ये हया है। जिससे जज्बात इंसान के यानी जोश मारने लगे, उसकी सेक्सुअल फीलिंग्स अराउज हो, ये वो क्या हया की चीजें होती हैं। उसके बाद उसका भी दिल करे कि यही करने लगूं मैं, वो हया होती है क्या। फिर उसके बाद ऐसी ऐसी चेहरे उसके ऊपर आते हैं, ऐसी हीरोइनें, और वो हीरो ऐसे अपने आप को प्रेजेंट करते हैं कि जो नौजवान देखने वाले हैं ना, उनका भी दिल चाहता है कि हमें ऐसे ही मिले। इसी वजह से आप देखें कि लोगों में शादियों के जब वक्त आते हैं तो वो कहते हैं कि वो ही जैसी स्क्रीन पे नजर आती है ना जो औरत, वैसी ही मुझे लड़की चाहिए। लड़कियों का हाल ये है कि वो कहते हैं हमें वैसा ही हैंडसम चाहिए। तो अब मुझे बताएं कि क्या ये हया की चीजें हैं। फिर किस नजर से वो उनको देखा जाता है, क्या वो हया की नजरें होती हैं जिससे उनको देखा जाता है। फिर इसी तरह एक जमाने होते थे, पुराने जमाने, जिसमें लोग दूसरों को कहा करते थे कि वो फलाने जगह पे ना जाए, वहां पे ऐसे ऐसे औरतें, मतलब ऐसी चीजें हैं, ऐसी औरतें हैं, नाच गाने हैं, मुजरे हैं। आज तो कहीं जाने की भी नहीं जरूरत है, आज तो ये मुजरे तो मेरा ख्याल में मुजरे तो बड़े मासूम चीज रह गई। तो पुराने जमाने के लोगों के लिए बहुत बुरी एक चीज समझी जाती थी, उनके लिए वो ही बहुत बड़ी बेहयाई थी। आज तो बेहयाइयों का तूफान इतना है कि ये तो छोटी चीज है, लेकिन उस वो इसको छोटी चीज इतनी छोटी कर दिया गया, अल्लाह के नजदीक नहीं छोटी, हमारे माशरों के अंदर छोटी चीज है। यानी बेहयाई इतनी हद तक एक्सटेंड कर गई कि ये आज हमारे माशरों में छोटी समझी जाती है। और इसको छोटे समझते हुए बाप अपनी बेटियों के साथ, भाई बहनों के साथ, सब मिलके, यानी कोई तमीज नहीं है कि कौन कौन है, उनके साथ बैठ के हम वो सीन देख रहे होते, ऐसे बेहयाई के जिसमें जिस्म भी थरकते हैं, जिसमें उनके फिगर भी दिखाए जाते हैं। आप सबको पता है कि क्या क्या होता है, मुझे तो नहीं डिस्क्राइब करने की जरूरत, क्या क्या होता है सब जानते हैं। फिर ही घरों घर नहीं जोड़ते, शादियां कामयाब क्यों नहीं होती, क्यों हर आदमी को एक हीरोइन चाहिए और हर लड़की को एक हीरो चाहिए, یہی چیزیں جب عام ہوتی ہیں. یہ کہاں کہاں تک زہر پھیلتا ہے اس کا اندازہ نہیں ہم کر سکتے. جب ان چیزوں کو پبلسائز کیا جاتا ہے, پبلسٹی ہوتی ہے نا, تو یہ گھروں کو توڑ دیتی ہے. پھر جو خفیہ اور یعنی تعلقات, چھپے ہوئی دوستیاں اور وہ سب ہوتے ہیں, یہ چیزیں جب عام ہوتی ہیں تو پھر وہ بھی شروع ہو جاتی ہیں. ظاہر ہے کہ جب ایک نوجوان وہی چیز دیکھے گا اور اس کے بعد وہ گھر سے باہر نکلے گا, پھر وہ دیکھے گا وہاں پہ بھی عورتیں بن سمر کے گھوم رہی ہیں, تو ایسے ہی کسی بھوکے کے سامنے آپ لذیذ کھانا رکھ دو, بڑی اچھی پریزنٹیشن کر کے رکھ لو, تو اس کے منہ میں پانی تو آئے گا نا. تو پھر وہ بے حیائی ہے کہ بے پردوں کے باہر گھومنا. پھر اس کے بعد آپ دیکھیں یہ بھی فحاشی ہے, منہ سے گالم گلوچ کرنا, یہ بھی فحاشی ہے, یہ بھی فحش بات ہے. اپنے منہوں کو کنٹرول میں نہ رکھنا اور لان تان کرنا اور ان سے اس طرح کی باتیں منہ سے نکالنا, یہ بھی فحاشی ہے. پھر اسی طرح جب ہم کوئی ایسی ہمیں نیوز مل جاتی ہے فحاشی کی, پھر ہم اس کو آگے پہنچاتے ہیں, ایک کاپی کیا, ادھر پیسٹ کیا, ادھر آگے کیا, ادھر کیا, ادھر کیا, کبھی کسی جگہ پہ لگا دیا, کبھی کسی, دیکھو دیکھو یہ کیسے ہو, کیا ہو رہا ہے یہ یہاں پہ, اور ہم یہ سوچ رہے ہیں ہم بڑی اصلاح کر رہے ہیں. نہیں, ہم گند کو بکھیر رہے ہیں پورے معاشرے میں, گندگی کو. اب یہ مجھے بتائیں, اگر ہیومن ویسٹ کہیں پڑا ہو, پخانہ پڑا ہو کہیں, کون اس کے پاس جا کے کھڑے ہونا چاہے گا اور اس کو اٹھا اٹھا کے ہر جگہ پھیلانا چاہے گا؟ یہ اس سے بھی گندی چیز ہے, فحاشی کی باتیں. ہم شوق شوق سے اس کو پھیلاتے ہیں, کیوں؟ کیا ہمارا ٹیسٹ یہی رہ گیا؟ اور ہم نے ان چیزوں کو, یہ جو ساری چیزیں ہیں نا جو میڈیا پہ, ان کو انٹرٹینمنٹ کا نام دے دیا, اور جو یہ کام کرتے ہیں ان کو ستاروں کا نام دے دیا. سٹارز ہیں وہ, ستارے ہیں وہ, کس کے ستارے ہیں وہ, کس کی رہنمائی کر رہے ہیں؟ ستارے تو اللہ نے بنائے رہنمائی کرنے کے لیے, راہ دکھانے کے لیے. قرآن میں آتا ہے ان کا یہ مقصد ہے, اندھیرے میں راہ دکھاتے ہیں, ڈائریکشن دیتے ہیں. یہ کس کو ڈائریکشن دے رہے ہیں؟ انہیں کو نا, جن جو ان کے راستے پہ چلنا چاہتے ہیں. یہ کس کی رہنمائی کر رہے ہیں؟ پھر آپ اپنے سائن بورڈز دیکھیں, اپنے ایڈورٹیزمنٹس دیکھیں, اس میں کس کو کھڑا کیا جاتا ہے؟ عورتوں کو پورا بنا سنوار کے. کیوں؟ اس لیے کہ اس کے بغیر پروڈکٹ نہیں بکے گا, کیونکہ ہر ایک حریص نظر اس کو دیکھنا چاہتی ہے, چسکا لینا چاہتی ہے. فلموں میں ڈالے جاتے ہیں ایسے سین, اور ان کے ایڈز میں دکھائے جاتے ہیں ایسے سین جو, جس کو کہتے ہیں مسالہ ہے, یہ مسالہ ہے. بے حیائی مسالہ بن گئی. فحاشی تو مسلمانوں میں ایسے ایسے دروازوں سے داخل ہو چکی ہے, تصور بھی نہیں ہم کر سکتے, ایسی ایسی جگہوں سے آ گئی ہے. امت مسلمہ جو ہے اس کو تو, بلکہ بہت سارے لوگوں تو یہ شوق ہوتا ہے اور فحاشی پھیلے ان کے اندر. یہ کیوں اس طرح سے رہتے ہیں اور دکیا نوسی, پرانے زمانے کے خیالات رکھنے والی تم کیوں ایسے سوچتی ہو؟ ارے یہ فحاشی کو عام کرنا, اس کے لوگ شوق رکھتے ہیں کہ ایسی عام ہو. شوق کیسے رکھا جاتا ہے؟ جب ایسی مکسڈ گیدرنگز کی جاتی ہیں, ساتھ بٹھایا جاتا ہے, آپ اس لوگ ساتھ گپ شپ کریں. یہ کون سی دکیانوسی بات, الگ ادھر وہ ادھر الگ بیٹھے, ادھر یہ الگ بیٹھے نا. ہم چاہتے ہیں یہ چیزیں پھیلیں, ہم چاہتے ہیں کہ ایسا کلچر پھیلے جس کے اندر سب ایک مکس ہوں اور سب ایک دوسرے کے ساتھ بڑے فرینک ہوں اور سب ایک دوسرے کے ساتھ مل کے آتے ہیں. ابھی آپ نے دیکھا حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کتنی باتیں کی حضرت صفوان کے ساتھ, مجھے بتائیں. کوئی حال چال تو پوچھنا ہی تھا نا, دیکھ ملے ملاقات ہونی چاہیے, تو پھر کوئی حال نہیں پوچھنا چاہیے. ہمارے گھر میں آئے ہماری دوستوں کے ہسبینڈ ہیں, ہم ان سے جا کے پوچھیں گے نہیں, آپ نے کھانا صحیح کھایا کہ نہیں, آپ کیسے ہیں, کیسی چل رہی ہے آپ کی جاب, کیسا ہو رہا ہے, وہ ان کو بھی پوچھنا ہے ہم سے ضروری. دیکھیں ہم نے ان چیزوں کو اتنا آج سمجھ لیا نا کہ کوئی اگر ایسی بات بھی کرے ہمیں لگتا ہے کہ یہ پاگل ہے. پھر اس کے بعد اگر اسکینڈل بنتے ہیں یا اس کے بعد پھر ایسی باتیں ہوتی, تو پھر کیسے نہیں ہوں گی ایسے معاشرے میں؟ تو پھر یہی چیزیں جب آپ نے اس کو ایک بیس دے دی نا, تو پھر اگے گا تو وہی نا جو وہ بیج ڈالتے ہیں. یا آپ نے یہ بیس بنا دی, جب گھروں کے ماحول ہی وہ نہیں رہے جو اسلامک ہیں, تو پھر آگے سے آگے چیزیں چلیں گی نا. پھر لڑکیاں کہیں گے ہم نے کزن سے نہیں شادی کرنی, کیونکہ کزن نا تو ان کے ساتھ ایسے ہی ہیں جیسے وہ ہر وقت ان کے ساتھ رہتے ہیں. हर वक्त उनके साथ घूम रहे हैं फिर रहे हैं, हर उनको तो उनके साथ कोई रहा ही नहीं ऐसी अट्रैक्शन। सूरह निसा में ना जिना के लिए फाहिशा का लफ्ज आया, लेकिन जो भी बेहयाई के रास्ते हैं और जो भी ऐसी सूरतें हैं जो बेहयाई की तरफ लेकर जाती हैं, जो जीना की तरफ लेकर जाती हैं, जो इस तरफ के रास्ते खोलती हैं, वो सभी इसके अंदर आ जाती हैं। सभी बेहयाई, सभी हेजान क्रिएट करने वाली चीजें। इतना तक इस्लाम ने मना किया कि अपने दोस्तों के साथ, ना औरत अपनी दोस्तों के साथ, ना मर्द अपने दोस्तों के साथ अपने पार्टनर की बेड की बातें ना करे, ना औरत अपनी सहेलियों के साथ करे। इतना भी मना किया गया कि कोई औरत अपने आदमी के सामने दूसरी औरतों का जिक्र ना करे, उनकी खूबसूरती का या वो फलानी, या अपने भाई के सामने, अपने बाप के सामने, अपने शोहर के सामने, फलां तो इतनी खूबसूरत लग रही थी और फलां हीरोइन देखा कितनी खूबसूरत है और फलां ने, नहीं, इसे मना किया गया कि उसको ऐसे डिस्क्राइब करने लगे कि जैसे कि वो उसकी नजरों के सामने ही आ जाए कि कैसी होगी वो। इसी तरह ऐसी चीजों को लिखना, चाहे वो रिसाले हैं, चाहे वो आपके टेक्स्ट हैं, चाहे वो आपके फेसबुक हैं, चाहे वो ऐसी चीजों का लिखना, ऐसी चीजों का पढ़ना, ऐसी चीजों का देखना, ऐसी चीजों की इशात करना, सब चीजें इसके अंदर आ जाती हैं। अब हम देखें कहाँ कहाँ हम अपना हिस्सा डाल रहे हैं इसमें। जो होमोसेक्सुअलिटी के मामले हैं वो भी सारे आ जाते हैं, बेहयाई के तमाम मामले इसमें। और ये मामूली बात नहीं है जो यहां पे कही गई कि देखें उसके लिए अजाब है दर्द वाला। अलीम, आप बार बार पढ़ पढ़ के, हो सकता है आप इससे फेमिलियराइज हो गए और इतना नहीं आपको ये बहुत ज्यादा इंटेंस नहीं लग रहा हो, लेकिन खुद सोचें दर्द वाली टीका लगाने से ही हमें कितना डर लगता है। अगर पता चल रहा है कि इस इंजेक्शन बहुत दर्द होता है, इस चीज में बहुत दर्द होता है, तो हम दर्द वाली चीज से कितना दूर भागते हैं। और कहा जाए अजाब, अजाब इटसेल्फ बहुत तकलीफ दे चीज है, और वो भी दर्दनाक, और वो भी सिर्फ आखरत में नहीं है, दुनिया में भी उनको मिलेगा। अल्लाह की बात सच्ची है, उसके अंदर कोई जरा सा भी डाउट करने की जरूरत नहीं है। जब अल्लाह ताला फरमा रहे हैं ना कि इसके लिए अजाब है जो लोग ऐसी चीजों की इशात करें, चाहे वो शायरी कर रहे हैं, चाहे वो लिटरेचर है, चाहे वो फिल्में हैं, चाहे वो अफसाने ड्रामे डाइजेस्ट कुछ भी है, जहां जहां पे इशात करने का जिस जिसको शौक है, कई लोग खुद नहीं लिख सकते तो वो पढ़ के ही दूसरों तक जरूर पहुंचा देंगे कि ये देखो मैंने ये ऐसा अफसाना पढ़ा, देखो ये मैंने ऐसी खबर पढ़ी, देखो मैंने ये ऐसा सुना, वो वहां से ही पब्लिसाइज करेंगे। वो पब्लिसिटी तो हर जगह से हो सकती है, कहां कहां से हम पब्लिसाइज कर रहे हैं और कहां से हम इन ट्रैप्स में फंस रहे हैं। फिर कहीं म्यूजिक है, उसके अंदर फहाशी है, उसके अंदर फोहश बातें हैं जो कही जा रही हैं, उनकी इशात करना। आप उनकी इशात कैसे कैसे करते हैं, जब आप हर जगह लगा देते हैं, आप अपने फंक्शंस में लगाते हैं, आप ऐसे सब सुने, अगर नहीं भी घर में सुनते तो आज सुन ले, अपनी गाड़ियों में लगा लेते हैं, अपनी रेस्टोरेंट में लगा लेते हैं, अपनी और जगहों पे लगा लेते हैं कि देखो कोई ये फैले, ये चीज लोग इसको सुने। कौन उसका जिम्मेदार है? वही बंदा ना जिसने ये, इसको पसंद है कि हाँ ये फैले, उसके ऊपर सारा गुनाह चला गया। अब बताएं कि इस आयत के अंदर कई ड्राइंग रूम्स की गुफ्तगुएं आ गई, कई कई और जगहों की गुफ्तगू आ गई, कई जगह पे बैठ के ये काम हो रहा है, जिनको हम सोचते हैं कि ये तुम्हारे घर हैं, बंद हैं जगह जहां पे ये, यहां से फहाशी कैसे फैलेगी, नहीं, वहां से भी फैल रही है। और आजकल तो लोग टो लगा लगा के ऐसी खबरों को बयान करते हैं, और अगर हम खवातीन बेपर्दों के बाहर निकलते हैं तो हम क्या फैला रहे हैं, हया फैला रहे हैं। खुद से खुद ही सवाल कर ले, किसी से तो पूछने की जरूरत नहीं, क्या हम हया फैला रहे हैं? अगर इवन हम हिजाब लेके भी बाहर जा रहे हैं तो क्या हमारा हाल हुलिया ऐसा है कि उसके अंदर हया है? कहीं हम फहाशी के कैरियर्स तो नहीं बन गए, फहाशी के इंस्ट्रूमेंट तो नहीं बने गए? अल्लाह अकबर। ऐसे ही नहीं है जो आज इतने ये जो इतने क्राइम हो रहे हैं, इतने जराइम हो रहे हैं इस चीज के, जिनसी जराइम जो हो रहे हैं, हम कहते हैं हाय क्यों, कोई भी सेफ नहीं रहा, देखो ना छोटे बच्चे, ना छोटी बच्चियां, ना कोई और, किसी की इज्जत नहीं है सेफ। आप क्या सोचते हैं ऐसे ही बढ़ गए, इनके पीछे जाएं, ये सारी चीजें ही आपको इनके पीछे मिलेंगी। सब हर एक अपना अपना छोटा छोटा जब रोल प्ले करता है तभी फहाशी फैलती माशरे में, ऐसे ही नहीं फैल जाती। अगर कोई एक बंदा कर रहा हो ना सिर्फ, तो उससे नहीं फैलेगी ये गंद, सारे हिस्सा लेते हैं जब इसको फैलाने में, तो फिर ही फैलती है। कहीं जरूर कुछ हुआ होगा जिसकी वजह से ये काम हो रहे हैं और ये इतने फैल गए। और फिर मीडिया, हम कहते हैं सारा कसूर मीडिया का, वो मीडिया कहता है हम तो वही दिखाएंगे जो लोग देखना चाहते हैं। सही कहते हैं ना, लोग देखना चाहते हैं वो, तो वो दिखाते हैं, लोग उससे चस्के लेते हैं तो वो लोगों को दिखाते हैं। ऐसे ड्रामे और ऐसी मूवीज और ऐसी चीजें ही ज्यादा चलती हैं जिनमें ये चीज होती है, जिनमें उन्होंने मसाला डाला होता है, तो तभी चलते हैं ना वो, तो वो तो इनके ऊपर नाम लगाते हैं, आप उनको कहते हैं। हमारे यहाँ तो देखें ये तो हद हो गई, हम अपनी खुद ही फिल्में बना के अपनी शादी की, अपनी इनकी घर घर भिजवाते हैं, देखो जरा हमारी बच्चियां कैसे डांस करती हैं, देखो जरा हमारी शादी के एल्बम क्या है, देखो जरा हमारी दुल्हन कितनी सजी बनी बैठी हुई है। हम अपने घर में खुद इतने तैयार नहीं होते जितने जब हम बाहर निकलने लगते हैं, तो फुल तैयार होके बेपर्दों के निकलते हैं, तो फिर हम क्या फैला रहे हैं? क्या हम तो नहीं, खुदा ना खास्ता अनजाने में, जानते बूझते तो नहीं कोई करता होगा, लेकिन अनजाने में कहीं हम इसको फैलाने वाले तो नहीं बन रहे? इसके लिए हमें बहुत ज्यादा आंखें खोलने की जरूरत है। हम अपनी आंखें खोलें और देखें कहां कहां पे हमारी वजह से कहीं कोई चीज फैल रही हो, वहां हमारी बातों से, हमारी मजलिसों से, हमारे और किधर किधर फैल रही है। तो इसको, इसकी रोकथाम की जरूरत है। ये एक तूफान है जो आ चुका है, इसको रोकना है हमने। और देख लें आप, यहां पे एक वाकया हुआ है और अल्लाह ताला ने कितना नापसंद किया उसकी डिस्कशन को। एक चीज फैली थी, एक स्कैंडल बना था, अल्लाह ताला ने नहीं पसंद किया कि कोई इसकी बातें भी करे। अगर एक आदमी ने की थी तो आगे आगे क्यों गई? आपसे ये इंशाल्लाह इरादा करना है, ऐसे कोई किस्सा, कोई कहानी, कोई शायरी, कोई गाना, कोई ड्रेस, कोई जिसमें भी हिजान बरपा करने वाले, कोई जज्बात को भड़काने वाली कोई चीज हो, वो हमने नहीं करनी। कोई गुफ्तगु, कोई भी ऐसी चीज, अल्लाह ताला हम सबको इनसे महफूज रखे और अल्लाह ताला हमें इस जुर्म का हिस्सा बनने से महफूज रखे। और यहाँ पे जो अजाबुन अलीम की बात है ना, बस मुफसरीन कहते हैं कि जिस्म के हर उज्व को, हर बॉडी पार्ट को अजाब होगा, इसलिए दर्दनाक अजाब कहा गया। और दुनिया में क्या होगा अल्लाह ही बेहतर जानता है, अल्लाह ताला उनको दुनिया में कैसा वो करे। मगर अक्सर आपने देखा है कि जो लोग इस तरह की चीजों में होते हैं, अक्सर डिप्रेशन, फ्रस्ट्रेशन और इस तरह के, उसमें उनकी जिंदगी कोई सुकून वाली नहीं होती। और इस आयत को हाईलाइट इसलिए करना है कि हमने इसको ध्यान में रखना है, हमने इसको देखना है कहाँ। आप आयत को याद रखेंगे ना, जब आप वो चीज को देखेंगे तो आपको फिर ये आयत याद आएगी। देखो इसका इतना बड़ा गुनाह है कि इसके ऊपर अजाबुन अलीम दुनिया और आखरत में, सिर्फ आखरत नहीं कहा गया। तो ऐसा इंसान बचेगा कहाँ, उसको किधर सुकून मिलेगा, वो किधर जाएगा जिसको दुनिया में भी अजाब है। आप देखते हैं कई दफा हम जाते हैं, न्यूयॉर्क सिटी जाते हैं आप, इतने बड़े बड़े बोर्ड्स बसों के ऊपर, जो इतने बड़े बड़े एड्स लगे हुए, इतने बेहयाई के होते हैं और ऐसी ऐसी कई जगह पे बातें लिखी होती हैं कि इंसान शर्म से उसका सर झुक जाता है। और कई जगह ऐसी हैं, वहां उन जगहों पे भी ना जाएं जिनको सिन सिटीज कहा जाता है, जिन जहाँ पे शराब, जुए और ये अड्डे होते हैं, ऐसी ऐसी चीजें लिखी जाती हैं कि वो इंसान पढ़ने से भी गुनाहगार हो जाए। ایسی جگہوں سے بھی دور رہنا چاہیے جو بے حیائی کے اڈے ہیں. تو ایسی چیزوں کو پھیلانے میں وہ جو ظاہر ہے اس میں انوالو ہوگا پھر اس کا کیا بہت اچھا انجام ہوگا. ایک تو پھیلانے والا ہے نا, اور دوسرا جو ہے جو اس کے اندر خود انوالو ہو گیا, جو ٹریپ میں پھنس گیا, اس کے لیے پھر سوچیں کیا ہوگا. واللہ یعلم وانتم لا تعلمون. اللہ تعالیٰ نے یہ بات فرما کے نا بتا دیا ہم سب کو کہ ہم جتنا مرضی کہیں لو جی اس سے کیا ہوتا ہے, اس سے کیا ہوتا ہے, یہ تو بہت پرانی باتیں رہ گئیں. اتنے بیکورڈ نہ بنو. کراؤ لڑکیوں کی ریس, کراؤ سب کے سامنے سڑکوں پہ ان کو بھگواؤ. اور ہم تو بہت براڈ مائنڈڈ ہیں, اور آج تو ہم کیا انلائٹنڈ ہو گئے ہیں اس سے کہ ہم بہت ماڈرن ہو گئے ہیں, ہم بہت ایسے ہو گئے ہیں, روشن خیال ہو گئے ہم. تو اللہ تعالیٰ نے فرمایا تم نہیں جانتے, تمہیں نہیں پتا تمہیں ان باتوں کی حکمت سمجھ آئے یا نہ آئے. تمہیں یہ سمجھ آئے نہیں, اس سے کیا ہوگا, اس سے کیا ہوگا, تمہارے کہنے سے نہیں, تمہیں نہیں سمجھ آ رہی. اللہ کو پتا ہے جس نے تمہیں یہ حکم دیے. استغفر اللہ ربی. اس کے بعد پھر تو کسی کو زبان کھولنے کی ضرورت ہی نہیں, اس نے تو سب زبانیں بند کر دی. واللہ یعلم وانتم لا تعلمون, بس ہم سب کے منہ بند ہو گئے. اب تمہیں تو پتہ ہی نہیں ہے جب, تو پھر تم کیا کمنٹ دو گے؟ تمہاری تو بات ہی ختم کر دی گئی, تمہارے پاس علم کچھ ہے ہی نہیں ہے. تم کیسے اپنے لیے خود ہی بنا سکتے ہو کہ میری بات جو ہے وہ ٹھیک ہے, اور میں تو یہ سمجھتی ہوں کہ نہیں ایسا نہیں ایسا ہونا چاہیے, یہ ایسا نہیں ایسا ہونا چاہیے, تب کہہ سکتے تھے جبکہ تمہارے پاس کوئی علم ہوتا. تمہارے پاس تو کوئی علم ہی نہیں, چیپٹر ہی کلوز کر دیا گیا. سارا علم کس کے پاس ہے؟ اللہ کے پاس. اس نے تمہیں یہ بتایا, بات ہی ختم ہو گئی. اب کسی کے پاس کوئی جواز ہے؟ ولولا فضل اللہ علیکم ورحمتہ وان اللہ رؤوف رحیم. اب دیکھیں یہاں پہ پھر میں نے آپ کو جو بتایا تھا نا, ولولا فضل اللہ علیکم ورحمتہ جو پہلے آئی تھی, اللہ کا نہ فضل ہوتا تم پہ رحمت نہ ہوتی تو کیا ہوتا؟ آگے بات کو چھوڑ دیا گیا. تو تم خود سوچ لو پھر تمہارا بنتا کیا. پھر تو اللہ تعالیٰ تمہیں, یہ تو اللہ کی رحمت ہے, اس کا فضل ہے, اس نے اس معاملے میں تمہیں آیات دے دی اور تمہارے لیے توبہ کا بھی راستہ کھلا چھوڑا ہے, اور تمہیں رہنمائی کر دی. ورنہ کیا ہوتا؟ تم سوچ ہی نہیں سکتے کیا ہوتا. تو وان اللہ رؤوف رحیم, اللہ تعالیٰ بہت شفقت کرنے والا, بڑا مہربان ہے. اس نے تمہیں دنیا اور آخرت کے عذاب سے بچا لیا ہمیں یہ ایسے احکامات دے کے. یا ایھا الذین آمنوا لا تتبعوا خطوات الشیطان. اے ایمان والو, شیطان کے قدموں کی پیروی نہ کرو. شیطان کے قدم کیا ہیں؟ شیطان لوگوں کو فحشاء کا حکم دیتا ہے. سورہ بقرہ میں بھی اللہ تعالیٰ نے فرمایا نا, الشیطان یعدکم الفقر ویأمرکم بالفحشاء. شیطان فقر کی دعوت دیتا ہے, یعنی فقر سے انسان کو ڈراتا ہے کہ تم فقیر ہو جاؤ گے اگر اللہ کے راستے میں تم نے اور اسپینڈ کیا. اور تمہیں حکم کس چیز کا دیتا ہے؟ فحشاء کا. اس کے راستے کی پیروی نہ کرو, جدھر وہ چل رہا ہے اس کے قدموں کے پیچھے نہ جاؤ, اس کے طریقوں پہ نہ چلو. وَمَن يَتَّبِعْ خُطُوَاتِ الشَّيْطَانِ, تو یہ دیکھیں آگے آ گیا, جو شیطان کے راستے کی پیروی کرتا ہے. شیطان کا راستہ, یہ سارے شیطان کے راستے ہیں, ایسی گندی باتوں کو, بے حیائی کی باتوں کا تجسس کرنا, ان کی کھوج لگانا, ان کو فالو کرنا, پھر ان کو پھیلانا, گوسپ, صفائیں, یہ سب شیطان کی پیروی ہے, تہمتیں لگانا لوگوں کے اوپر. اب جو اس راستے کی پیروی کرے گا تو فَإِنَّهُ يَأْمُرُ بِالْفَحْشَاءِ, تو وہ تو حکم ہی فحشاء کا دیتا ہے, وہ حیا کا حکم نہیں دیتا. وہ حیا سے رہنے کو نہیں کہتا کہ حیا کے ساتھ رہو بہت اچھی رہو گی, وہ کہتا ہے بے حیائی کرو. آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ سے شرم کرو جیسا حیا کرنے کا حق ہے. تو صحابہ نے فرمایا کہ حیا کیسے, اللہ سے کیسے حیا ہوتی ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو تمہارے یعنی پیٹ میں ہے اس کی حفاظت کرو جو پیٹ میں ہے, اور جو تمہارے منہ میں اس کی حفاظت کرو. یعنی جو یعنی زبان ہے اس کی حفاظت کرو, اور جو پیٹ کے بیچ میں یعنی اپنی شرمگاہ کی حفاظت کرو. یہ ہے کہ انسان حیا کرے. بولنے سے بھی کوئی بات, صرف جسم کو ڈھانپنا حیا نہیں ہے. کوئی چیز سوری جو سر میں ہے, منہ میں سے مطلب ہے جو سر میں, جو آپ کے خیالات ہیں اس کے اندر زبان بھی آ جاتی ہے, اس میں آپ کا ذہن بھی آ جاتا ہے. جو ذہن میں آپ سوچ رہے ہیں نا, کوئی بھی نہیں اور جانتا مگر اللہ جانتا ہے. اس سے اللہ کے سامنے حیا کرے. اور جو پیٹ میں ہے یعنی جو شرم گاہ ہے اس کے لیے حفاظت کرو. شرم کرو کہ اللہ تو دیکھ رہا ہے نا. تو جو اس کے فالوورز ہیں وہ اپنے فالوورز کو لے جاتا ہے بے حیائی کی طرف, اور جب انسان اس کے پیچھے چل پڑتا ہے تو پھر اور وہ کیا حکم دیتا ہے, منکر کا, ایول کا, ہر قسم کی برائیوں کا. کیا فحاشی آئے گی نا جب یہاں کہیں پہ بھی, تو پھر منکر بھی آ جاتا ہے. ظاہر ہے ایمان ہی نہیں رہتا جب انسان اس قسم کے کاموں میں جاتا ہے. پھر شیطان ایسے انسان کے اوپر قابو کر لیتا ہے نا, جب اس کو بے حیائی آتی ہے ایمان رخصت ہو جاتا ہے. ایمان جاتا ہے تو شیطان اتنا اس کے اوپر کنٹرول کر لیتا ہے کہ اس کو شہوات یا ایسی لسٹ فل چیزوں کی ایڈکشن ہو جاتی ہے. ان کے بغیر نہیں رہ سکتا, ان چیزوں کو دیکھے بغیر, ان کو پڑھے بغیر. یہ پورنوگرافی ساری ایک پورا بزنس ہی کیا ہے, شیطانی بزنس ہے, فحشا ہے. ان رستوں کے اوپر چلا دیتا ہے اور لوگ اس کے اڈکٹ ہو جاتے ہیں. وَلَوْلَا فَضْلُ اللَّهِ عَلَيْكُمْ وَرَحْمَتُهُ, اگر اللہ کا فضل تم پر نہ ہوتا اور اس کی رحمت ہوتی. اب دیکھیں کتنی دفعہ یہ صورت میں آ رہا ہے کہ اللہ کا فضل اور اس کی رحمت ہے. اگر نہ ہوتا اس کا فضل اور رحمت, مَا زَكَا مِنْكُمْ مِنْ أَحَدٍ أَبَدًا, تم میں سے کبھی کوئی پاک ہو ہی نہ سکتا, گناہوں سے نجات مل ہی نہ سکتی, توبہ کی توفیق ہو ہی نہ سکتی, اور تم میں سے کوئی پاک رہ ہی نہ سکتا. یہ اللہ کا فضل ہے, اس نے تمہیں ایمان دیا جس کی وجہ سے تم, ایمان جو ہے نا سمجھ لیں حفاظت ہے بے حیائیوں سے. جب تک ایمان ہوتا ہے انسان بے حیائیوں کے راستے پہ نہیں جا سکتا. یہ ایمان ہوتا ہے تو انسان پاک رہنے میں کامیاب ہوتا ہے. ورنہ آپ دیکھیں بے حیائی اتنی عام ہے اور اتنی ایزیلی ایکسیسیبل ہے کہ اگر ایمان حفاظت نہ کرے, ایمان کسی میں نہ ہونا, تو انسان خام خواہ اس میں جا کے گر جائے گا. یہ ایمان ہی ہوتا ہے, انسان کہتا ہے نہیں اللہ مجھے دیکھ رہا ہے, نہیں اللہ کے سامنے جواب دینا ہے, اور نہیں یہ کام نہیں کرنا میں نے. یہ ایمان ہے نا جو حفاظت کرتا ہے. اب جن لوگوں میں ایمان نہیں ہے, آپ نے دیکھا ہے کہ ان میں کوئی حدود اور قیود ہے ہی نہیں, کوئی قید ہی نہیں ہے. جتنی مرضی لوگوں کے ساتھ افیئر ہیں, جن کے ساتھ مرضی اور آگے بھی حرکتیں ہیں, ان کے پارٹنرز ہیں, ایک سے زیادہ کئی کئی پارٹنر ہیں, یہی نہیں پتا بچہ کس کا ہے, کس پارٹنر کا, لیونگ ٹوگیدر ہے, اسی سے ان کو ڈرتے ہی نہیں. اب مسلمانوں میں بھی, جو ہم اپنے آپ کو مسلمان کہتے ہیں, ہمارے معاشروں میں بھی لیونگ ٹوگیدر کا ایک شروع ہو گیا یہ چیز. نہیں جی پہلے ہم دیکھیں گے ایک دوسرے کو, پھر اس کے بعد شادی کریں گے. یہ تو کیا ہے, بے حیائی ہے. ایمان نہیں ہے تو تبھی تم یہاں تک پہنچے نا. ایمان جب ہوتا ہے نا تو انسان پھر ان چیزوں سے بچا رہتا ہے. اگر اللہ کا فضل اور رحمت نہ ہوتی تو یہ مرد اور عورت میں اتنی زیادہ اٹریکشن ہے نا کہ شیطان اس کے تھرو آتا ہے اور وسوسے ڈالتا ہے. تو شیطان نے کسی کو بھی نہیں چھوڑنا تھا, لیکن اللہ نے ایمان عطا فرمایا, اللہ نے توبہ کا دروازہ کھلا رکھا. اگر اللہ نہ ایسا کرتا, وہ کسی نے بھی تم میں سے پاک رہ ہی نہیں سکنا تھا, یا پاک ہو ہی نہیں سکنا تھا. یعنی توبہ کا دروازہ ہی نہ ہوتا تو پھر پاک کیسے ہو سکتا کسی سے اگر کوئی گناہ ہو جاتا. ولیکن اللہ یزکی من یشاء, اللہ جس کو چاہتا ہے پاک کرتا ہے. یعنی ایک تو یہ کہ اللہ جس کو چاہے جس کی توبہ قبول کرے اور اس کو پاک کرے, جس کو چاہے جو توبہ کرے, اللہ کی مرضی ہے اس کی توبہ قبول کر کے اس کے گناہ سے اس کو پاک کر دے. دوسری بات یہ بھی ہے کہ کوئی یہ نہ سمجھے, قرآن میں ہی وہ آیت ہے, کوئی خود کو پاک نہ کہے. اللہ تعالیٰ نے فرمایا کوئی خود کو پاک نہ کہے یا میں تو بڑی پاک ہوں, میں تو بڑی ایسے ہوں, میرے اوپر تو ان چیزوں کا اثر ہی نہیں ہوتا, مجھے کوئی فرق نہیں پڑتا, میں تو کسی کے ساتھ بھی بیٹھوں, کوئی بھی چیز دیکھ لوں, کچھ بھی پڑھ لوں, مجھے اس سے کہاں فرق پڑتا ہے. یعنی کہ میں جیسے بہت پاک ہوں, کوئی خود کو ڈکلیئر نہ کرے پاک, بلکہ فرمایا اللہ ہے جس کو چاہے پاک کرے. تو تم اپنے آپ کو خود نہیں ये अपना बड़ी बात कह सकते कि मैं पाक हूं, मैं तो पाक ही रहती हूं, मैं तो इतनी नेक हूं, मेरा मैं तो कभी ऐसा हो ही नहीं सकता, मेरा तो कोई, मैं तो पाक बाज खातून हूं। नहीं, कोई खुद को नहीं कह सकता, हम पे कोई टेम्पटेशन असर ही नहीं करती, हम तो ऐसे हैं, हम तो बड़े अल्लाह वाले हैं, हम तो बड़े कुरान वाले हैं। नहीं, देखिए हर एक के ऊपर वसवसों का अटैक होता है शैतान की तरफ से, हर एक इंसान है, कोई खुद को पाक ना समझे, बल्कि इसमें अल्लाह के सारे सामने ही झुक के हो। यूसुफ अलैहि सलाम तक ने ये फरमा दिया था, अल्लाह ताला तू ही है ना, तू हिफाजत फरमा, तू मुझे इससे निकाल, तो वो तो पैगंबर थे। अल्लाह अगर तेरी मदद ना होगी तो अल्लाह ही है किसी को पाक करता है जिसको चाहता है, और अल्लाह ही है जिसको पाक रखना चाहे उसको पाक रखता है, हम में से किसी में ताकत नहीं है। वल्लाहु समीउन अलीम, और अल्लाह है सुनने वाला और इल्म वाला। वला यतली उलुल फदल मिनकुम, और ना कसम खाएं फजल वाले तुम में से, वसाती और वसत वाले। ये किस सिलसिले की आयत है, पहले इसका थोड़ा सा बैकग्राउंड आपको बता दूं कि अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु के ये खाला जात कह सकते हैं थे मिस्ताह जो थे, उम्मे मिस्ताह की बात आई है ना, तो मिस्ताह जो थे ना वो अबू बकर सिद्दीक के खाला जा रहे, उम्मे मिस्ताह यानी खाला हो गई। तो अब क्या हुआ था कि चूंकि ये करीबी रिश्तेदार भी थे और उसके अलावा इन्होंने बहुत काफ़ी मुश्किलात भी उठाई थी, मुहाजिर भी थे, हिजरत करके आए थे, और इनके बारे में आता है कि जब ये हिजरत कर रहे थे तो इनके दो तीन कजन्स भी इनके साथ हिजरत कर रहे थे मिस्ताह के साथ, और रास्ते में इनको सांप काट गया था और ये इस काबिल भी नहीं रहे थे कि ये आगे चल सके, तो इन्होंने अपने कजन से कहा कि अब ऐसा करो कि आप लोग अपना कंटिन्यू करो अपना सफर, मुझे यहाँ पे छोड़ जाओ, मैं तो आगे चल ही नहीं सकता। तो उन्होंने कहा ये तो नहीं हो सकता, हम आपको ऐसे छोड़ जाएं, और वो इनको हाथों में उठा के लेकर आए थे बारी बारी, और इतना लंबा सफर मदीना तक का उन्होंने इनको उठा के तय किया था, इतने सख्त हालात में हिजरत करके ये पहुंचे थे। और फिर उसके बाद ये ठीक हो गए थे, फिर बदरी सहाबा में से ये एक थे, वो 313 जो थे जिन्होंने अपने से तीन गुना बड़े लश्कर का सामना किया और उनसे लड़े, उनमें ये शामिल थे। लेकिन जब ये भी तोहमत को फैलाने में शामिल हो गए, आपको मैंने बताया जैसे कुछ सच्चे मोमिन भी थे शामिल हो गए थे, तो ये भी उनमें थे, तो फिर अबू बकर सिद्दीक जो थे उनका मिस्ताह के साथ ताल्लुक आप पहले सोच लें कि जब मिस्ताह जो थे वो तकरीबन 4 साल के थे, उनके वालिद फौत हो गए थे, तो अबू बकर सिद्दीक उस वक्त से इनकी किफालत कर रहे थे, इनके खानदान की टेक केयर कर रहे थे, यानी अपने खाला का घर चलाना सब करना वो सब अबू बकर सिद्दीक कर रहे थे रज़ी अल्लाह ताला अन्हु। और अब जाके जब इन्होंने इन्हीं की बेटी के ऊपर इल्ज़ाम लगाने में अपना हिस्सा डाल दिया, तो अबू बकर सिद्दीक ने इनको बुलाया, पूछा मुझे बताओ तुम मेरे खालाजाद हो, तुमने फिर ऐसा क्यों किया। अब जितने भी बड़े हों अबू बकर सिद्दीक सहाबी हों, मगर आखिर तो इंसान थे ना, बेटी पे तोहमत तो उनसे बर्दाश्त नहीं हो रही थी, वो फिर भी चलो जो गैर लोग लगा रहे हैं वो तो अंसार हैं, वो तो वो हैं, वो तो हमें नहीं जानते, तुम तो मेरे अपने हो, एक तो रिश्तेदारी, ऊपर से ये भी बात के देखें रिश्तेदारी के अलावा बाप बन के पाला है इनको, क्योंकि इतने छोटे होते से जो किफालत कर रहे हैं और हर तरह से ख्याल रखा, फिर इतना कि कभी कोई पैसा नहीं बचा के रखा था कि इनसे पैसा बचा के रख लेंगे, इनको कोई कभी कमी नहीं होने दी थी, हर तरह से इनके आराम का ख्याल रखा कि इनको कभी कोई ऐसा महसूस ना हो कि हमारे ऊपर हमारा बाप नहीं। तो फिर इनको बुलाया अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु, फरमाया वल्लाही अल्लाह की कसम है आज के बाद तुम मेरे लिए अजनबी हो, और मेरा पैसा भी तुम्हें नहीं मिलेगा, और मेरे अंदर अब तुम्हारे लिए कोई जज्बात नहीं रहे, यानी मेरा तुम्हारा ताल्लुक खत्म है, बस तुम मेरे लिए, जिसको हम अपनी जुबान में कहते हैं ना, तुम मेरे लिए मर गए हो, बस वो कहा जाओ अब, बस तुम चले जाओ मेरे सामने से, अब ना मेरे सामने कभी आना। अब आप सोचें कि ये जब उन्होंने फरमाया, अबू बकर सिद्दीक क्या जाहिर है कोई आम बंदा, हमारे जैसा बंदा किसी एक को नहीं देना चाहता, कहीं और अपना डोनेशन देना चाहे तो اتنی بڑی بات نہیں ہے، لیکن ابوبکر صدیق ظاہر ہے جس کی جتنی بڑی شان ہوتی ہے نا، اس سے تھوڑی سی بھی بات جو ہوتی ہے نا وہ اس کی شان کے خلاف ہو سکتی ہے، جو وہ پھر اس کو ایکسیپٹ نہیں کیا جاتا۔ تو اللہ تعالیٰ نے آیات اتار دی، فرمایا یہ آیت اصل میں تو حضرت ابوبکر صدیق کی شان میں اتری ہے، ان کے لیے اتری ہے، لیکن اس کے بعد ہر ایک کے لیے عام ہے۔ ولا یأتلی، اور نہ قسم کھائیں، کون نہ قسم کھائیں، اولو الفضل منکم، فضل والے تم میں سے۔ اور یہ کس کے بارے میں کہا جا رہا ہے؟ ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ، کیونکہ وہ بڑے مرتبے والے ہیں۔ وسعت، اور وسعت والے، یعنی مالی لحاظ سے بھی وسعت ہے، بہت جنرس بھی ہیں، بہت انہوں نے خرچ کیا ہے اللہ کے راستے میں۔ کس چیز کی قسم نہ کھائیں؟ اَن یُؤْتُوا اُولِی الْقُرْبَى، کہ وہ دیں گے رشتہ داروں کو، والمساکین، اور مسکینوں کو، والمہاجرین، اور مہاجرین کو، فی سبیل اللہ، اللہ کے راستے میں۔ یعنی جو تم میں سے وسعت والے ہیں ان کو نہیں چاہیے کہ وہ ایسی قسم کھائیں کہ اب سے ہم نہیں دیں گے اپنے رشتہ دار کو، کسی مسکین کو، مہاجر کو، ہم نے نہیں آئندہ سے کبھی دینا۔ یہ تینوں صفات جو ہیں، یہ تینوں جو چیزیں بتائی گئی نا، قربا، اولو القربا، مسکین اور مہاجر، یہ تینوں چیزیں مستحمے تھیں۔ وہ رشتہ دار بھی تھے، وہ مسکین بھی تھے، بہت ہی ان کی غربت ظاہر ہے بہت زیادہ تھی، ان مہاجر بھی تھے، اور انہوں نے ان کی یعنی ایک وہ ان کا وظیفہ بند کر دیا، تو اللہ تعالیٰ نے یہ پسند نہیں فرمایا۔ ان کی ہجرت اتنا بڑا عمل تھی جو اللہ نے ایکسیپٹ کیا، ان کا بدر میں شامل ہونا اتنا بڑا ان کا عمل تھا جو اللہ نے ایکسیپٹ کیا۔ اب اللہ تعالیٰ نہیں چاہتے کہ ایسے کو تم محروم کرو، اور اللہ تعالیٰ نے یہاں پہ فرما دیا کہ نہیں، آپ ایسا نہیں کریں گے۔ فرمایا آگے وَلْيَعْفُوا وَلْيَصْفَحُوا، آپ معاف کر دیں، آپ درگزر کر دیں۔ معاف بھی کرنا ہے اور درگزر بھی کرنا ہے، یہ کیا دو چیزیں الگ ہیں؟ ایک تو معافی ہو گئی تھی کہ آپ کا قصور معاف کر دیا، لیکن آپ نے دیکھا ہے کئی دفعہ معاف کر بھی دیتے ہیں ہم تو دل میں ایک ناراضگی سی رہتی ہے، ٹھیک ہے میں نے جی معاف تو آپ کو کر دیا، لیکن وہ ایک دل میں نا جو خالص سی رہتی ہے کہ اس نے ایسے کیا تھا، اور ہم اسے گیٹ اوور نہیں کر پاتے۔ ایسا ہوتا ہے نا کہ اب دل کے اندر وہ رہتی ہے چیز۔ اس کو کہا گیا وَلْيَصْفَحُوا، درگزر کر دو۔ میں نے آپ کو بتایا تھا نا ترجمے میں وَلْيَصْفَحُوا کس سے؟ صاد فا ہا سے، صفا بھی اس سے ہوتا ہے، صفا یعنی یہ پیج، جب آپ صفحے کو پلٹ دیتے ہیں تو کیا ہوتا ہے؟ پچھلا صفحہ نظر آتا ہے آپ کو؟ نہیں، وہ نظر بھی نہیں آتا، وہ پیچھے رہ گیا۔ اسی طرح ایسا معاف کرو کہ وَلْيَصْفَحُوا، کہ پس پیج پلٹ دو، اب پیج پلٹ دو، اب اس چیز کو مینشن بھی نہ کرو جو ہو گیا۔ یہ تم نے یہ کبھی دل میں ناراضگی میں جیسے کچھ ہوا ہی نہیں، سمجھ لیں وہ پچھلا پیج پلٹ دیا آپ نے جب، تو وہ نظر نہیں آ رہا نا، ایسے ہے جیسے وہاں پہ آپ کو پتا ہی نہیں کیا ہے لکھا، نہیں پتا نا۔ اب کتنی یہ مشکل بات ہے، کتنا مشکل کام ہے، لیکن اللہ تعالیٰ نے آگے ایک ایسی آفر دے دی ہے کہ ابو بکر صدیق کے لیے بھی آسان ہو گیا، اور اگر ہم سب بھی واقعی آخرت کے دن پہ ایمان لانے والے ہیں اور مغفرت چاہتے ہیں، تو بہت بڑا انسینٹیو ہے جو اللہ تعالیٰ نے دیا، بہت بڑی آفر دے دی ہے۔ وہ کیا آفر ہے؟ الا تحبون ان یغفر اللہ لکم، کیا تم نہیں چاہتے کہ اللہ تمہیں معاف کر دے؟ ہاں آفر دے دی، ایک طرف تمہارا غصہ ہے، اس پہ بہت غصہ ہے، اور تم کہتے ہو نہیں ٹھیک ہے معاف کر دیتی ہوں، تمہارے کہنے پہ معاف کر دیتی ہوں، لیکن میرے دل سے بات جاتی نہیں ہے۔ تو اللہ تعالیٰ کہتے ہیں نہیں، معاف بھی کرو اور جانے دو، بس اب اس بات کو بھول جاؤ، ایسے کر لو کہ جیسے کبھی ہوا ہی نہیں، جیسے کسی نے کچھ کیا ہی نہیں، صفحہ پلٹ دو، اب लेट इट गो, चैप्टर ओवर हो गया, ऐसे। अब तो मुझे क्या मिलेगा इससे, मैं कैसे ऐसा कर सकती हूँ? तुम्हें ऐसा करना है अगर तुम चाहते हो कि अल्लाह तुम्हें माफ कर दे। क्या अल्लाह ने, तुम नहीं चाहते अल्लाह तुम्हें माफ करे? वल्लाहु गफूरुर रहीम, अल्लाह गफूरुर रहीम है, वो खुद बहुत माफ करने वाला है, रहम करने वाला है। हमसे देखिए, हमारे दिल इतने बड़े होते ही नहीं कि हम किसी को माफ कर दें, और कहीं माफ करने की बारी आ जाए तो ये नहीं सोचते कि हमने अभी वो दिल से वो खलिश भी जाने देनी है। लेकिन अगर इस ऑफर को लेना है तो हमें ये करना पड़ेगा। हमें अगर ये जरूरत है ना कि अल्लाह हमें माफ कर दे, कितनी जरूरत है हमें इस बात की? क्या हमारे गुस्से से ज्यादा है या गुस्से से कम है? गुस्सा बड़ा है या ये ऑफर बड़ी है? ये ऑफर बड़ी है ना। गुस्से में इंतकाम लेना चाहते हैं और गुस्से को पालना चाहते हैं अपने दिल के अंदर और गुस्से को रखना चाहते हैं, या ये ऑफर एक्सेप्ट करना चाहते हैं? ये ऑफर तभी एक्सेप्ट होगी, ये ऑफर तभी आपको मिल सकती है, ये पेशकश तभी आप कबूल कर सकते हैं जब आप ये दोनों काम करें, वली आफू वली असफर। क्योंकि हमारे भी दिल बहुत सारे रिश्तेदार दुखाते हैं, बहुत सारे ऐसे रिश्तेदार होते हैं बहुत हर्टिंग बातें करते हैं, अब हमारा दिल भी नहीं चाहता कि अब हम इनसे मिलें। और बाज दफा ऐसे भी होते हैं जो करीब हैं, अफोर्ड नहीं कर सकते, हमने कभी उनकी मदद की थी, कभी किसी को नौकरी दिला दी, कभी किसी के बच्ची की शादी में उसको हेल्प कर दी, कभी किसी का कुछ काम कर दिया, ये कोई फेवर्स हमने दी थी किसी को काम किए, तो उसके बाद उसी ने हमारा दिल दुखाया। आप अपनी कोई भी बात जो आपकी आज तक रिश्तेदारों में हुई होगी उसको तो एक तरफ रखें, इससे बड़ी बात क्या हो सकती है कि कोई रिश्तेदार ही उठ के, और वो भी ऐसा अपना भी है और वो भी जिसके लिए इतनी फेवर्स देते हैं, वो उठ के बेटी के ऊपर तोहमत लगा दे, इससे बड़ी बात क्या हो सकती है? इससे बड़ी बात तो किसी के रिश्तेदार नहीं उसके साथ कर सकते। फिर हम देखते हैं अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु का क्या रिएक्शन था। उन्होंने जब ये आयत सुनी ना तो सुन के रोने लगे, फरमाया इन्नी उहिब्बु अन यग़फिर अल्लाहु ली, मैं तो यही पसंद करता हूं कि अल्लाह मुझे माफ कर दे। अल्लाह ताला ने फरमाया ना, क्या तुम ये नहीं पसंद करते कि अल्लाह तुम्हें माफ कर दे? तो फरमाते हाँ, मैं अल्लाह की कसम मैं चाहता हूँ अल्लाह मेरी मग़फ़रत कर दे। देखो सहाबा कुरान पे कैसा अमल करते थे, कैसे सबकत ले जाने वाले थे। हमें भी तो कितनी दफा ऐसी आयतें सामने आती हैं, कितनी दफा कहा जाता है माफ कर दो, दरगुजर कर दो, हमसे तो नहीं होता। हम कहते हमसे होता ही नहीं, हमसे होता ही नहीं, होता ही नहीं, होता ही नहीं। अरे ये याद रखो, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, अल्लाह किसी नफ्स पे उसकी हिम्मत से ज्यादा, उसकी ताकत से ज्यादा बोझ नहीं डालता। अगर अल्लाह ताला ने फरमाया ना वलियाफू वलियस्फहू, तो अल्लाह को पता है कि ये कर सकते हैं ऐसा, तभी तो फरमाया। अगर हम दरगुजर कर ही ना सकते होते, चैप्टर क्लोज ही ना कर सकते, तो अल्लाह को पता था कि हमारी इतनी हिम्मत है ही नहीं, इंसान के अंदर इतनी ताकत है ही नहीं, तो अल्लाह ऐसा हुक्म भी ना देता। फिर अल्लाह को पता है हम कर सकते हैं, तभी ये हुक्म दिया ना। मगर ये वही लोग करेंगे जो चाहते होंगे कि हमें भी माफी मिल जाए। मुझे हैरत होती है वैसे, वो लोग जो कभी किसी को माफ नहीं करते, दूसरा माफी मांगता भी रहे, उनको कॉल करे, हम में से तो नहीं कोई ऐसा, हमें किसी ने कभी कॉल किया हो चाहे आप हमें सॉरी कर दें, माफ कर दें, और हम कर नहीं, नहीं नहीं बस मैंने तुम्हें नहीं माफ करना, बस मैं जो मर्जी हो जाए मैं ये चीज भुला ही नहीं सकती, मैं नहीं कभी माफ करूंगी। और वो करीबी रिश्तेदार भी हो सकता है, वो शौहर भी हो सकता है, आप माफ कर दो, तुम मुझे सॉरी कर दो, लेकिन आप नहीं, मैंने नहीं, बस माफ, मेरे दिल से ये बात जाती ही नहीं है, मैं क्या करूं, बस मैं नहीं। उस वक्त सोचा करें, अगर अल्लाह भी मेरे साथ ऐसा ही करे कि मैंने तुम्हें नहीं माफ करना, तो मैं किधर जाऊंगी? किसी ने तो मेरे साथ एक कसूर किया होगा, मैंने तो इतने कसूर किए हैं, और रोज कसूर करती हूँ और माफियां मांग मांग के फिर तोड़ती रहती हूँ, और फिर मेरे से वही हो जाते हैं। अगर अल्लाह ताला भी ऐसा करे मेरे साथ कि जाओ अब मैंने नहीं तुम्हें माफ करना, तो मैं किधर जाऊंगी? वो गफूर रहीम है, जब वो माफ कर देता है मेरे इतनी खताकार को, इतनी गुनाहगार को, जब वो माफ कर देता है, तो मैं कौन होती हूँ किसी को कहने वाली मैंने नहीं माफ करना तुम्हें? देखिए अल्लाह अकबर, इंसान है ना कितना संग दिल है, देखिए, जो आपके 99 कामों को भूल के आपकी एक गलती को पकड़ लेता है ना, वो इंसान है, उसको इंसान कहते हैं। और जो आपकी 99 गलतियों को भूल के आपके एक अच्छे काम को कबूल कर लेता है, उसको रहमान कहते हैं। वो है रहमान और रहीम, वो अल्लाह है, वो रब है। और ये इंसान ही है जो एक गलती पकड़ लेते हैं, फिर उसके बाद उसी को रगड़ते रहते हैं, कहते हैं हमने माफ ही नहीं करना, हमने माफ ही नहीं करना। कितने संगदिल है। तो माफ करने में ही आफियत है, कि जो चाहता है कि मुझे माफी मिल जाए ना, वो बस माफ करते हैं। और जिसमें इतनी अना है और इतना तकब्बुर है कि मैंने नहीं माफ करना किसी को, तो फिर वो समझ ले कि फिर मैं अल्लाह के सामने भी किस मुंह से जाके कहूंगी कि अल्लाह तू अब मुझे माफ कर दे, खुद सोच ले। और इसी तरह वाइस वर्सा, इसी तरह हमने लोगों को जब कोई भी कसूर हो जाए किसी से, कोई हम में से किसी कोई कसूरवार हो जाए, जाके उनसे माफी मांग लेने में कोई हर्ज नहीं है। कोई ये कह देना कि मेरे से गलती हो गई है, मुझे माफ कर दे, इसमें कुछ नहीं, कुछ नहीं बिगड़ता, कुछ नहीं जाता, कोई इज्जत कम नहीं हो जाती। गलती हो जाए माफी मांग लो, दूसरे के लिए भी दिल बड़ा कर लो माफ करने का। बोले इंसान है, तुम्हारी तरह ही है, दूसरे लोग उनसे भी गलतियां होंगी, तो ऐसे इंसान के लिए फिर माफ करना कितना आसान हो जाएगा। जिसको ये पता हो जाएगा कि मैं माफ करूंगी तो अल्लाह मुझे माफ कर देगा, तो मैंने माफ कर दिया। चाहते हैं ये बता दें फिर, अगर आपको ये चाहते हैं, ये ऑफर लेना चाहते हैं, तो फिर माफ कर दें। आज तक अगर मेरे किसी रिश्तेदार ने ऐसा किया, बहन भाई ने किया, जिनके साथ नाराजगी है, कोई भाभी है, कोई नंद है, कोई सास है, कोई शौहर है, कोई किसी ने भी किया, वली आफू वली असफा। और अबू बकर सिद्दीक रजी अल्लाह ने पता है कैसे फिर इसके बाद माफ किया, सुबहान अल्लाह, उनके तो क्या ही कहने हैं। मिस्ताह को वापस बुलाया, फरमाया कुरान अल्लाह ने उतार दिया मेरे और तेरे मामले में, अब मैं तुम पर पहले से भी ज्यादा खर्च करूंगा, डबल कर दिया, जितना पहले देते थे उससे ज्यादा डबल, और मैं तुम्हें माफ करता हूं जो तुमने मुझे तकलीफ दी है इस पे, और जो तुमने आयशा रज़ी अल्लाह तआला अन्हा पे तोहमत लगाने में किया, क्योंकि अल्लाह ने मुझे हुक्म दिया कि मैं तुम्हें माफ करूं और अल्लाह मुझे भी माफ कर दे। देखिये उन लोगों ने ये नहीं कहा मेरे कौन से ऐसे गुनाह हैं जिसके ऊपर मुझे माफी चाहिए, मैं तो अबू बकर सिद्दीक हूं, पहला ईमान लाने वाला हूं, हिजरत करने वाला हूं, आप सल्लल्लाहु अलैहि वसल्लम का साथ देने वाला हूं, मेरे कौन सी ऐसी बातें। नहीं, उनको भी कितना एहसास था कि मेरे भी गुनाह है, हालांकि हमारी तरफ से देखा जाए तो उनके तो कोई गुनाह ही नहीं थे। हमारे जैसों को चाहिए असल माफी, हम में से तो फिर कोई भी नहीं ये कह सकता फिर, नहीं मैं तो पाक हूं, मैं तो बड़ी अच्छी हूं, मेरे तो कोई गुनाह है ही नहीं, मैं ऐसा क्या करती हूं, दूसरों की गलतियां हमारी तो अपनी गलती, ये तो तकब्बुर है ना। माफी मांगे तो वो मांगे, मेरी मैंने माफी किस बात की मांगनी, नहीं ये तकब्बुर है। अगर उसने आपके साथ ज्यादती की तो आपने कई गुनाह किए जो अल्लाह के हक में आपने कमी की, तो हम सब खताकार हैं, हम सब के लिए एक टेस्ट है। अब मैंने कहा था ना आज की आयतें मुश्किल हैं, यही तो मुश्किलात हैं, यही चीजें मुश्किल हैं। तर्जमे याद करने आसान है, डिस्कशंस करनी आसान है, इन्हीं पे तो अमल करना मुश्किल है। वल याफू वल यस्फाऊ, इसको हाईलाइट करें। इन्नल्लदीना यरमूना, बेशक वो लोग जो इल्जाम लगाते हैं किस पे, अलमोहसनात, पाक दामन औरतों पे, अलगाफिलात, जो बेखबर हैं। इसमें सबसे पहले तो हज़रत आयशा के ऊपर ये बात फिट होती है कि उनके लिए, उसके इनके बाद जो भी ऐसी औरतें, वो सब इनमें शामिल है जिन औरतों के ऊपर भी कोई इल्ज़ाम लगाए, वो पाक दामन भी हैं। वह देखें आयशा रज़ी अल्लाह तआला अन्हा कितनी बेखबर थी कि उनको ये भी नहीं पता था कि ऐसी मेरे ऊपर बातें हो रही हैं, ऐसा स्कैंडल मेरा बनाया गया है, या ऐसी लोग कोई बात कर भी सकते हैं। वो इससे बिल्कुल भोली भाली नहीं होती जो काफिला, वो यानी उनको ऐसे कामों का भी नहीं पता कि ऐसे कोई इस तरह के बच्चलनी के कोई काम भी होते हैं। اور المؤمنات یوں مومن ہیں, جو ان ایسی عورتوں کے اوپر الزام لگائے گا, تہمت لگائے گا, اس کی سزا کیا؟ لعنوا فی الدنیا والآخرہ, اس کے اوپر لعنت کی گئی ہے دنیا میں بھی اور آخرت میں بھی. لعنت کیا چیز ہوتی ہے سمجھ لیں, لعنت کو سمجھ لیں, اللہ کی رحمت سے دوری وہ تو ایک معنی ہے, سمجھ لیں اللہ نے اس کو ریجیکٹ کر دیا, ریجیکٹڈ ہے. کہیں انسان انٹرویو دینے جائے, کہیں داخلہ لینے جائے بڑی آس کے ساتھ, اور بعد میں کیا کہے, مجھے ریجیکٹ کر دیا گیا. کتنی ہیومیلیشن ہے نا اس میں, اور کتنا وہ اس کو کتنی ناکامی فیل ہوتی ہے, اور ریجیکشن کا ایک ورڈ ہی کتنا انسان کے لیے تکلیف دہ ہے نا. کہیں سے بھی ریجیکٹ ہو جائے, کسی نے رشتہ ہی ڈالا, اس کا رشتہ ریجیکٹ ہو جائے, وہ اس کے اوپر ہی غم مناتے رہتے ہیں کہ رشتہ ریجیکٹ ہو گیا. اللہ کہتے کوئی ایسی ریجیکشن کی بات نہیں ہوتی, لیکن دیکھو جس کو اللہ ریجیکٹ کر دے, اللہ اکبر, سوچیے کتنی بڑی ریجیکشن ہے کہ دھتکار دے اس کو اپنے در سے, کہ چلے جاؤ یہاں سے, دوری ہے. جس کو ہم, برا تو لفظ ہے لیکن میں اس کو سمجھانے کے لیے آپ کو کہوں کہ دفع ہو جاؤ یہاں سے, جس کو اللہ دفع کر دے, اپنی رحمت سے دور کر دے, اس کا کوئی ٹھکانہ ہے؟ تو پھر اس کے اوپر لعنت ہے دنیا اور آخرت میں, ولہم عذاب عظیم, اور ان کے لیے عذاب ہے بڑا. اب آپ دیکھیں, ہم سوچتے ہیں کہ نہ ہم تو اس طرح کے اس کے اندر نہیں کرتے, ہمارے تو ایسا نہیں, اور پھر اس کی تو سزا ہے نا حد قذف. تو آج کل تو حد قذف کہیں لگ نہیں رہی, آج کل پھر یہ کیسے ہوتا ہے؟ آج کے وقت میں بھی اگر کوئی کنواری ہے, یا کوئی بیچاری بیوہ ہے, کوئی ڈائیورسڈ ہے, ان کی تو جینا حرام کر دیتے ہیں لوگ. ایک کیوں لوگ کہتے ہیں کہ بہت مشکل ہے ایک اکیلی عورت کا رہنا, پتہ ہے کیوں کہتے ہیں؟ اس لیے کہ ایک اکیلی عورت کہیں پہ بھی ہو, کنواری پھر بھی اس کے اوپر باپ وغیرہ ہوتا ہے, یا پھر بھی تھوڑی سیفٹی ہوتی ہے اس کو. جو بیچاری کوئی بیوہ ہو گئی ہے, کوئی ڈائیورس ہو گئی ہے, اکیلی رہتی, ہر ایک کو موقع مل جاتا ہے کہ اب وہ انگلیاں اٹھائے, فری فار آل, کیونکہ اس کے سر پہ کوئی مرد نہیں ہے. لیکن یاد رکھو, آج حد قذف نہیں بھی ہے نا, اگر نہیں بھی پریکٹس کی جا رہی اور تمہاری زبانیں کھلی نہیں ہیں, تو جس نے پاک دامن عورت پہ تہمت لگائی, تو یاد رکھیں طبرانی میں یہ حدیث ہے کہ پاک دامن عورت پہ تہمت لگانا 100 سال کے اعمال کو غارت کر دینے کے لیے کافی ہے. 100 سال تو ہم نے جینا بھی نہیں ہوتا, یعنی زندگی بھر کی نیکیاں غارت ہو جائیں گی. یہ جو عورتیں بیٹھ کے اتنے آرام سے کہہ دیتی ہیں نا, ہاں وہ تو میں نے اس کو ایسے دیکھا تھا, وہ تو ایسی ہے, اس کو تو چال چلن ہی ٹھیک نہیں ہے, وہ تو اس طرح ہے, یا کوئی لڑکیاں سہیلیوں کے بارے میں, یا اپنے اسکول کالج کی لڑکیوں کے بارے میں ایسی ایسی باتیں, اور پھر وہ افسانے گھڑ گھڑ کے آگے آگے لگاتے جانا. جس نے ایسا کیا دنیا میں بھی لعنت ہے, دنیا میں اللہ نے اس کو اپنی رحمت سے دور کر دینا, آخرت میں تو اللہ کی رحمت ہی نہ ملی تو پھر جائیں گے کہاں, اور عذاب ہے بہت بڑا. ایسا کرو گے تو مت بھولو, ایک دن تم اللہ کے ہاں بھی پہنچنے والے ہو, وہاں پہ کیا کرو گے پھر؟ اور دنیا میں بھی تم اللہ کی رحمت سے خالی ہوگے. یہ جو چیزیں ہیں نا, ان یہ ایسے نہیں سوچے کہ یہ تو کامن ہی ہے, یہ تو ایسا ہوتا ہی ہے, نہیں, یہ بہت بڑی باتیں ہیں, بہت بڑی باتیں. اور کیا ہوگا قیامت کے دن پھر؟ اچھا یہ یاد رکھیے گا, الا یہ کہ اگر کوئی توبہ کر لے. دیکھیں توبہ کا دروازہ کھلا ہوا ہے, اگر کسی سے کبھی ایسی کوئی غلطی ہوئی ہے, آج جا کے اس کی چیز کو کنفیس کریں. نہیں, میں نے جن لوگوں کے سامنے بھی بات کی, اب ان کے سامنے کہیں کہ میں نے تہمت لگائی تھی, میں غلط ہوں. آج حد تو نہیں لگ سکتی, مگر جیسے اس کو ہیومیلیٹ کیا تھا لوگوں کے سامنے, اب خود تیار ہو کہ لوگوں کے سامنے کنفیشن کریں کہ میں غلط تھی, اور اللہ سے بھی توبہ کریں. یوم تشہد علیہم السنتہم وایدیہم وارجلہم بما کانوا یعملون, جس دن گواہی دیں گے ان کے خلاف ان کی زبانیں, ان کے ہاتھ, ان کے پیر, جو بھی وہ عمل کرتے رہے اس پہ. یعنی قیامت کا دن جب آئے گا تو یہ اعضاء جو اپنے اعضاء ہیں نا, یہی آج جو انسان کے اپنے قابو میں ہیں, تو یہ قابو, یہ خود نہیں ہے, ہم نے ان کو قابو نہیں کیا ہوا کہ ہم बड़े ताकतवर हैं, अगर मेरे हाथ मेरे ही हैं तो मेरे ही रहेंगे और मेरे पैर मेरे ही हैं तो मेरे ही रहेंगे। इस वजह से आज हमारे हैं क्योंकि अल्लाह ने इनको हुक्म दिया कि ये हमारा हुक्म माने, इसलिए ये हमारे, हमने इनको एक मैसेज ब्रेन भेजता है तो पैर हिलना शुरू हो जाता है, हाथ चलना शुरू हो जाता है ना, ऐसे ही होता है ना, क्योंकि अल्लाह ताला ने हुक्म दिया हुआ है इनको, हमारी कुदरत में दिया हुआ है, हमारे काबू में दिया हुआ है। कयामत वाले दिन अल्लाह ताला इनको हमारे काबू से बाहर कर देगा, अल्लाह इन पर काबू पालेगा और अल्लाह ताला इनको हुक्म देगा कि ये सच सच बोले और गवाहियां दे, तब ये जबान कहेगी इसने मेरे से ये बातें की, इसने मुझे ये मेरे से कहलवाया, हाथ कहेंगे इसने ये काम मेरे से करवाए, पैर कहेंगे ये यहां यहां चल के गया मेरे साथ, ये वो बोल रहे होंगे। जिनको आज हम कहते हैं ना ये हमारे अपने, इनसे तो हम कभी सोच ही नहीं सकते कि ये हमसे बेवफाई करें या ये हमारे अगेंस्ट बोलें, कोई इंसान नहीं सोच सकता मेरे हाथ पैर मेरे अगेंस्ट बोलने लगे, सारी दुनिया भी बेवफा हो जाए, हम कहते हैं हमारा अपना जिस्म तो हमारा अपना ही है ना, कम अज कम मेरा जिस्म तो मेरा है, सबसे हम बेवफाई एक्सपेक्ट कर सकते हैं, अपनी औलाद से भी कर सकते हैं, अपने जिस्म से नहीं करते। लेकिन कयामत के दिन ये वजूद, ये अपना जिस्म, ये खुद खिलाफ गवाही देने के लिए खड़ा हो जाए। खुद सोचें इसको छोड़ के हम कहाँ जाएंगे, हम इसको तो कहीं छोड़ के कहीं जाके छुप के गुनाह नहीं कर सकते ना, तो जिस वक्त हम कुछ कर रहे हैं ये हमारी गवाहियां जमा कर रहे हैं, हाथ भी जमा कर रहे हैं, हमारी जुबानें भी, हमारी आंखें भी, हमारे पैर भी, इवन हमारी स्किन, ये ही हमारे खिलाफ गवाहियां जमा कर रही है। कैन यू बिलीव दिस? तो इसका मतलब अब अगर हमने कोई गुनाह करना हो, कोई बात बोलनी हो, तो फिर जुबान को कहीं रख के जाए, वो तो रख नहीं सकते, जब तक ये हमारे साथ है देख रहे हैं ये, इसका मतलब ये वॉच कर रहे हैं, हाथ भी पैर भी, और ये अपने अंदर रिकॉर्ड भी कर रहे हैं, सेफ भी कर रहे हैं, इसीलिए तो बोलेंगे उस दिन। इंसान कहेगा तुम मेरे ही खिलाफ बोलते हो, तुम मेरे होके मेरे खिलाफ बोलते हो, किसने तुम्हें बोलने की ये ताकत दे दी? वो कहेंगे जिस रब ने हर चीज को गोयाई की ताकत दी उसने हमें ताकत दी। इब्ने अब्बास का फरमान है कि जब मुशरिकीन देखेंगे कि जन्नत में सिवाय नमाजों के और कोई नहीं भेजा जाता, नमाज जो पढ़ने वाले, तो वो कहेंगे आओ हम भी इनकार कर दें, चुनाचे अपने शिर्क का ये इनकार कर देंगे। इसी वक्त उनके मुंह पर मोहर लगा दी जाएगी, हाथ पांव गवाही देंगे और अल्लाह से कोई बात छुपा ना सकेंगे, यानी वो कहेंगे हम भी तौहीद वाले बन जाते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं काफरों के सामने जब उनकी बदामालियां पेश की जाएंगी तो वो इनकार करेंगे, अपनी बेगुनाही बयान करेंगे, तो कहा जाएगा तुम्हारे पड़ोसी, ये तुम्हारे नेबर्स जो है ना, ये तुम्हारे खिलाफ शहादत दे रहे हैं, और ये बोलेंगे फिर आजा। और फिर अच्छा पड़ोसी तो वो अच्छा नहीं, यहाँ पे सॉरी ये हदीस में आता है आगे अल्फाज कि वो कहेंगे पड़ोसी, अल्लाह ताला फरमाएंगे तुम्हारे पड़ोसी तुम्हारे खिलाफ शहादत दे रहे हैं, तो वो कहेंगे वो सारे झूठे हैं। फिर कहा जाएगा अच्छा तुम्हारे फैमिली तुम्हारे खिलाफ, तुम्हारे लिए गवाही देगी, फैमिली मतलब खिलाफ तुम्हारे, वो कहेंगे वो भी झूठे हैं। तो फिर अच्छा तुम कस्में खाओ, ये कस्में खा लेंगे कि नहीं हम ही सच कह रहे हैं, सारे झूठे, मेरी फैमिली भी झूठी है, मेरे नेबर्स भी झूठे हैं, मेरे फ्रेंड्स भी झूठे हैं, ये फरिश्ते भी झूठे, सब झूठे। तो अल्लाह अब इनको गूंगा कर दे, खुद उनके हाथ पैर गवाही देंगे। अब ये देख लें कि कई सारी अहादीस से पता चलता है कि ये बोलने लगेंगे उस दिन, सारी चाहे वो कोई काफिर है उसके खिलाफ गवाहियां ये देंगे, मुशरिक हैं, फिर एक जगह मुनाफिक की भी बात आती है, और यहाँ पे किन की बात आ रही, वो जो भोली भाली मासूम औरतों के ऊपर तोहमत लगाते उनके हाथ पैर और ये सब बोलेंगे। यौमा इज़ युवफ़ीहिमुल्लाहु दीनहुमुल हक़, ये वो दिन होगा जिस दिन अल्लाह पूरा पूरा बदला देगा उनको बर हक, यानी जिसका जितना क्राइम है, जिसका जितना कसूर है उसके मुताबिक उसको बदला दिया जाएगा, बदला पूरा पूरा मिलेगा, जिसने जितनी बातें की, जिसने जितना जितना उसमें अपना हिस्सा डाला, जिसके खाते में जितना कुछ है उतना ही उसको मिलेगा। وَيَعْلَمُونَ أَنَّ اللَّهَ هُوَ الْحَقُّ الْمُبِينُ, और वो जान लेंगे कि अल्लाह हक है اور مبین ہے, واضح کرنے والا. دیکھو اللہ نے کیسے واضح کر دی, وہ جو دوسروں کے اوپر تہمتیں لگائی ہوئی تھی, اللہ کو تو پتا ہے نا کہ وہ تہمت ہے, اللہ تعالیٰ کھول کے رکھ دے گا. الخبیثات للخبیثین والخبیثون للخبیثات. پھر یہاں پہ بتا دیا گیا کہ جو بد کردار بدکار عورتیں ہوتی ہیں وہ بدکار مردوں کے لیے ہوتی ہیں, بدکار مرد بدکار عورتوں کے لیے ہوتے ہیں, یعنی وہ انہی کو سوٹ کرتے ہیں. اور دوسری بات یہ ہے کہ وہ انہی کے لیے ہیں, ان کو وہ ان کی جو پسند ہوتی ہے نا, ان کی جو اٹریکشن ہوتی ہے وہ انہی کی طرف ہوتی ہے. آپ کو ایک مثال سے بتاتی ہوں, جیسے ایک آدمی اگر ہوتا ہے نا جو اچھے کردار کا نہیں ہوتا, اس کو پھر اگر شادی بھی کرنی ہوتی تو وہ ایسی ہی عورتوں کو ڈھونڈتا ہے کہ نہیں وہ ایسی ہی ملیں جن کو اس چیز میں بھی انٹرسٹ ہو, جو مجھے ایسے انٹرٹین کریں, جو مجھے یہ کریں, کیونکہ اس کے خود کے شوق ویسے ہوتے. اور اسی طرح جن کو دین سے بھی محبت نہیں ہوتی, دین بھی پسند نہیں ہوتا, وہ پھر یہی کہتے ہیں نا, خود بھی وہ دیندار نہیں ہوتے تو پھر وہ یہی کہتے ہیں ہمیں حجاب والی نہیں چاہیے, پردے والی نہیں چاہیے, ہمیں ایسی نہیں چاہیے, کیونکہ وہ خود بھی ویسے ہی ہوتے ہیں. آپ نے دیکھنا جس جو خود انسان ہوتا ہے وہ ویسا ہی اپنے لیے جوڑ بھی تلاش کرنے کی کوشش کرتا ہے نا. تو جو بالکل ہی بد کردار ہوتے ہیں, جو کرپٹ ہوتی ہیں عورتیں, وہ ویسے ہی مرد تلاش کرتی ہیں, ہمیں نہ کوئی پابندی لگائے, ہمیں نہیں ایسی باتیں پسند, یہ تو دتیانوسی باتیں. اور جو مرد ویسے ہوتے ہیں ان کو عورتیں ویسی پسند آتی ہیں. لیکن جو طیب ہوتے ہیں, جو پاک مرد ہوتے ہیں, پاک عورتیں ہوتے ہیں, طیبات للطیبین, پاکیزہ عورتیں پاکیزہ مردوں کے لیے اور پاکیزہ مرد پاکیزہ عورتوں کے لیے. اور اس میں اس چیز کی طرف بہت واضح بتا دیا گیا کہ دیکھ لو پھر آپ صلی اللہ علیہ وسلم سے زیادہ پاکیزہ تو کوئی بھی نہیں اس دنیا میں, ان سے تو زیادہ پاکیزہ کوئی نہیں. تو آپ کیا سوچتے ہو کہ اللہ تعالیٰ آپ صلی اللہ علیہ وسلم کے لیے کیا کسی ایسی عورت کو انتخاب کرے گا جو پاک نہ ہو؟ کیسے ہو سکتا ہے؟ یہی اس بات کی دلیل ہے کہ وہ خود پاک ہیں تو ان کے لیے پاک ہی عورت آئے گی نا. اللہ پاک عورت کو ان کے نکاح کے لیے چنے گا؟ تم نے سوچا پھر یہ کیسے کہ نبی کی بیوی پاک نہ ہو؟ ایسے کیسے ہو سکتا ہے؟ تم نے نہیں سوچا کس کی بیوی کی بات کر رہا؟ یہی دیکھ لیتے وہ خود کتنے طیب ہیں. تو طیبات للطیبین, پاکیزہ عورتیں پاکیزہ مردوں کے لیے, پاکیزہ مرد پاکیزہ عورتوں کے لیے. جو حیا والا مرد ہوگا وہ حیا والی عورت کو پسند کرے, جو آوارا مرد ہوں گے وہ آوارا عورتوں کے ساتھ ہی گزارا کر سکتے. پھر ایسے آدمیوں کا جو آوارا قسم کے ہوتے ہیں, ان کا گزارا کسی نیک سیرت عورت کے ساتھ چل ہی نہیں سکتا. اولائک مبرعون مما یقولون, یہی لوگ پاک ہیں اس سے جو وہ کہتے ہیں, یعنی چاہے حضرت عائشہ ہیں یا حضرت صفوان ہیں, یہ پاک ہیں ان باتوں سے, یہ بری ذمہ ہیں ان باتوں سے جو یہ لوگ کہتے ہیں. لہم مغفرت و رزق کریم, ان کے لیے مغفرت بھی ہے, بخشش بھی ہے. اب آپ کہیں گے ان کا کیا قصور ہے؟ اس بات کے اوپر نہیں قصور کہتے, اللہ کی بخشش بھی, اللہ کی مغفرت بھی اس کا انعام ہوتی ہے, یہ بھی اللہ تعالیٰ کی طرف سے ایک بلیسنگ ہوتی ہے کہ اللہ تعالیٰ کسی کو بخشش کا وعدہ دے دے. اللہ تعالیٰ نے دنیا میں ان کو وعدہ دے دیا کہ اللہ تعالیٰ ان کے لیے بخشش بھی اللہ نے رکھی ہوئی ہے, اور ان کے لیے رزق کریم, ایسا رزق جو بڑا عزت والا ہے. انہوں نے ان کی عزت کے اوپر نام لگانے کی اور عزت میں کمی کرنے کی کوشش کی, اللہ نے ان کے لیے وہ رزق رکھا ہوا ہے جو بڑی عزتوں والا ہے, جو اللہ تعالیٰ وہاں پہ میزبانی کرے گا اس رزق کے ساتھ ان کی جنتوں میں, کیونکہ رزق کریم صرف جنت کا رزق ہی ہے, تو وہ ان کو ملے گا وہاں پہ. تو اللہ تعالیٰ نے ان کے لیے کتنا بڑا مقام رکھ دیا, عائشہ رضی اللہ تعالیٰ عنہا کے لیے بھی اور حضرت صفوان کے لیے بھی. جن بھی پاک لوگوں کے اوپر ایسی تہمتیں لگائی جاتی ہیں وہ اس سے پاک ہوتے ہیں, اور اللہ کی طرف سے ان کے لیے وعدہ ہے ہر ایسے انسان کے لیے. اس کا مطلب ہے اگر کسی پاک انسان کے اوپر کوئی الزام لگ جائے تو وہ غصے میں آ کے, تیش میں آ کے قتل و غارت کرنا, یہ کرنا, خود کی زبانیں کھولنا, اور الٹا خود بھی پھر اس بہتان بازی میں شامل ہو جانا کہ اب میرے اوپر بہتان لگایا تو اب میں ان کی کسی کے اوپر بہتان لگاؤں گی, اچھا وہ بھی بچ کے کہاں جائے گی, اب میں بھی اس کو دیکھتی ہوں کہ وہ کیا. ایسے نہیں, بلکہ اس وقت صبر کرنا چاہیے. دیکھیں نہ عائشہ رضی اللہ تعالیٰ عنہ, نہ ابو بکر صدیق, نہ کوئی آستینیں چڑھا کے لڑنے کے لیے نہیں کھڑے ہو گئے تھے, اب ہم صحیح کرتے ہیں ہم ان کو، اب دیکھتے ہیں ہم ان کا کیا کرتے ہیں. نہیں، عائشہ رضی اللہ تعالیٰ نے تو بعد میں بھی ان کو برا بلا نہیں کہا، نہ حضرت مستاح کو اور نہ ہی آسان بن ثابت کو. یہ ان کی اعلیٰ ظرفی اور اعلیٰ اخلاقی ہے. ورنہ کسی کے اوپر کبھی کوئی ایسی بات کسی نے کہی ہو، بعد میں بے شک وہ اس کو حد بھی نافذ ہو گئی ہو، کچھ بھی ہو گیا ہو، وہ کہتے ہیں ہمارے تو دل سے بات ہی نہیں جاتی، لیکن انہوں نے سب کو معاف کیا. بلکہ ہمیشہ یہی کہا کہ نہیں، حضرت حسان کے بارے میں کوئی ایسی بات نہ کرو، یہ بعد میں فرماتی رہی ہیں. تو حدیث میں آتا ہے کہ مومن کے دل میں پاک بات اترتی ہے اور وہ اس کے سینے میں جاتی ہے، پھر وہ اسے زبان سے بیان کرتا ہے، اور وہ بات چونکہ بھلی ہوتی ہے بھلے سننے والے اسے اپنے دل میں بٹھا لیتے ہیں، اور اسی طرح بری بات برے لوگوں کے دلوں سے نکلتی ہے ان کے سینوں سے، اور وہاں سے ان کی زبانوں پہ آتی ہے، برے لوگ اسے سنتے ہیں اور برے لوگ ہی اپنے دل میں بٹھاتے ہیں. یہ بات ہے. اللہ تعالیٰ ہمیں ان آیات کے اوپر عمل کرنے والا بنائے. اللہ سے دعا ہے کہ ہمارے سے کوئی کمیاں کوتاہیاں، ہمارے سے ایسے کوئی بات زبان سے نکل گئی ہو، اللہ تعالیٰ ہمیں اس کے اوپر معاف فرما دے. اللہ سے ہم توبہ استغفار کرتے ہیں، اور کوئی ہمیں ہرٹ کرتا ہے، ہمارے دل کو کسی نے تکلیف پہنچائی، ہم اللہ کے سامنے اس کو معاف کرتے ہیں تاکہ اللہ تعالیٰ ہمیں معاف فرما دے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. تلاوت سنیں ان آیات کی.
ان الذين جاءوا بالإفك عصبة منكم لا تحسبوه شرا لكم بل هو خير لكم لكل امرئ منهم ما اكتسب من الإثم والذي تولى كبره منهم له عذاب عظيم. لولا إذ سمعتموه ظن المؤمنون والمؤمنات بأنفسهم خيرا وقالوا هذا إفك مبين. لولا جاءوا عليه بأربعة شهداء فإذ لم يأتوا بالشهداء فأولئك عند الله هم الكاذبون. ولولا فضل الله عليكم ورحمته في الدنيا والآخرة لمسكم فيما أفضتم فيه عذاب عظيم. إذ تلقونه بألسنتكم وتقولون بأفواهكم ما ليس لكم به علم وتحسبونه هينا وهو عند الله عظيم. ولولا إذ سمعتموه قلتم ما يكون لنا أن نتكلم بهذا سبحانك هذا بهتان عظيم. يعظكم الله أن تعودوا لمثله أبدا إن كنتم مؤمنين. ويبين الله لكم الآيات والله عليم حكيم. إن الذين يحبون أن تشيع الفاحشة في الذين آمنوا لهم عذاب أليم في الدنيا والآخرة والله يعلم وأنتم لا تعلمون. ولولا فضل الله عليكم ورحمته وأن الله رؤوف رحيم. يا أيها الذين آمنوا لا تتبعوا خطوات الشيطان ومن يتبع خطوات الشيطان فإنه يأمر بالفحشاء والمنكر ولولا فضل الله عليكم ورحمته ما زكى منكم من أحد أبدا ولكن الله يزكي من يشاء والله سميع عليم ولا يأتل أولو الفضل منكم والسعة أن يؤتوا أولي القربى والمساكين والمهاجرين في سبيل الله وليعفوا وليصفحوا ألا تحبون أن يغفر الله لكم والله غفور رحيم إن الذين يرمون المحصنات الغافلات المؤمنات لعنوا في الدنيا والآخرة ولهم عذاب عظيم يوم تشهد عليهم ألسنتهم وأيديهم وأرجلهم بما كانوا يعملون يومئذ يوفيهم الله دينهم الحق ويعلمون أن الله هو الحق المبين الخبيثات للخبيثين والخبيثون للخبيثات والطيبات للطيبين والطيبون للطيبات أولئك مبرؤون مما يقولون لهم مغفرة ورزق كريم.